أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. آمين. سورة فاتحة کی بالکل آخر آیت پہ تقریباً پہنچ چکے ہیں. اللہ تعالیٰ نے یہاں پر انسان کو ہدایت مانگنے کا ایک طریقہ سکھایا کہ تم اللہ سے کس طریقے سے ہدایت مانگو. ہدایت مانگی اہدنا الصراط المستقیم، کہ اللہ کو ہم کو سیدھا راستہ عطا فرما. صراط الذین انعمت علیہم، پھر ان لوگوں کی فہرست کو بھی گویا کہ اس کے اندر شامل فرما دیا جن کے اوپر اللہ کا انعام نازل ہوا، یعنی ایسا انعام، ایسا راستہ جن کے اوپر تیرا انعام نازل ہوا ہو، مجھے وہ راستہ چاہیے. غیر المغضوب علیہم ولا الضالین، وہ راستہ نہیں جس کے اوپر تیرا غضب نازل ہوا، یا وہ راستہ نہیں جو لوگ گمراہ ہو گئے. یہ غیر المغضوب میں، کل میں نے آپ کو بتایا تھا کہ مغضوب کی تفسیر، مغضوب علیہم کی تفسیر بالیہود، یہود سے کی گئی ہے، یہودی ہیں. اور ولا الضالین کی تفسیر عیسائیوں سے کی گئی، کیونکہ یہ گمراہ ہے. مغضوب علیہ اس کو کہتے ہیں جس کے اوپر اللہ کا غضب اور غصہ نازل ہوا. اللہ کا غضب اور غصہ جو نازل ہوا ہے وہ یہودیوں کے اوپر ہوا ہے سب سے زیادہ. میں نے آپ کو بتایا تھا کہ ان ہفتے میں جو 7 دن ہوتے ہیں، اس میں ہمارا دن جو ہے، جو رسول اکرم صلی اللہ علیہ وسلم نے جس کو پسند کیا، وہ جمعہ ہے. اس جمعہ کا پہلے نام عروبہ تھا. کعب ابن لوئی نبی علیہ الصلوۃ والسلام کے نسب میں، آپ کے دادا و پرداداؤں میں 600 سال پہلے انہوں نے اس کو عروبہ کے نام سے یاد کیا. اور اس کے بعد سے چونکہ لوگ جمع ہونے لگے تھے تو جمعہ کا لفظ وہیں سے ہی سٹارٹ ہوا، لیکن حقیقی جمعہ نبی علیہ الصلوۃ والسلام نے مدینہ منورہ میں ہجرت کے بعد سب سے پہلے ایک مسجد بنائی جس کو مسجد جمعہ کے نام سے مشہور ہے. تو ہمارے لیے تو جمعہ ہے سب سے معتبر. جمعہ کا اہتمام، جمعہ کا احترام آپ کی، میری، سب کی ذمہ داری ہے، جمعہ کا اہتمام کریں، جمعہ کا احترام کریں. جو آج کل مسلمانوں کے ذہن اور دماغ اور دل سے جمعہ کا جو ایک وزن ہونا چاہیے تھا وہ نکل چکا ہے، اور یہی نقصان دہ، یہی نقصان دہ. جمعہ بہرحال جمعہ ہے. جمعہ کا اہتمام، جمعہ کا احترام، جمعہ کی عزت، یہ ہمارے ذمے ضروری ہے. اس لیے کہ ایک دن جو ہمیں دیا گیا ہے جس کو حج المساکین کہنا چاہیے، یہ مسکینوں کا حج ہوتا ہے. جو غریب لوگ ہوتے ہیں سب اکٹھے ہو جاتے ہیں، اچھے کپڑے پہنتے ہیں. جمعے کے دن کی اہمیت یہ ہے کہ آپ غسل کریں، جمعے کے دن آپ جو آرائش کر سکتے ہیں وہ کریں، اور پھر جمعے میں جو آپ کے پاس سب سے اچھے کپڑے ہوں وہ پہنیں. نئے کپڑے پہننا ضروری نہیں، نئے کپڑے عید کو پہنیں اگر آپ کے پاس وہ ہیں. اور اگر آپ کے پاس اچھے کپڑے موجود ہیں جمعے کے دن، تو آپ ان اچھے کپڑوں کو جمعے کے دن پہنیں. جمعے کا نماز بھی ہو گئی، جمعے کا خوشبو بھی ہو گئی، غسل بھی ہو گیا، ساری چیزیں اس کے اندر، اچھے کپڑے بھی ہو گئے. یہودیوں نے جو دن اس سے پہلے متعین کیا تھا، وہ کیا تھا یوم السبت، हफ्ते का दिन, शनिचर का दिन। अब शनिचर का दिन जो होता है वो उनके लिए बड़ा मोतबर होता है, यहूदियों के लिए वो हमसे भी ज्यादा उसको मोतबर मानते थे और कहते थे कि नहीं, शनिचर का दिन हमारे लिए बहुत मोतबर है। और यहूद और ईसाइयों के लिए सबसे ज्यादा दिन मोतबर कौन सा होता है? इतवार का दिन होता है। उनकी वही छाए हुई आजकल पूरी दुनिया में, उन्हीं की इतवार पर छुट्टी होती है आज हर जगह पर। जिस दिन के नाम से जिस जगह पर छुट्टी होती है गोया के वही छाए हुए हैं। जुमे के दिन छुट्टी होती है हमारे सऊदीया में और इस्लामी ममालिक में आम तरीके से जुमे के दिन छुट्टी रहती है, लेकिन जो और ममालिक है उसके अंदर संडे को छुट्टी होती है, आपको पता ही है इस बात का। तो मना किया गया था कि आप शनिचर के दिन का एहतराम करो, और सबसे अहम एहतराम उनका यह था कि वो उस दिन शिकार ना करें मछली का। इनका काम था मछली का शिकार करना, यहूदियों मछली का शिकार करते थे, इसके ऊपर इनका गुजारा भी था और खाने का भी इनके लिए यही था। मछली खाने वाले ये लोग थे। वसरहुम अन अलकरियत अल्लती कानत हाज़िरत अलबहर, ये किनारा था समंदर का, उसके ऊपर ये बसे हुए थे ये लोग। उनका कारोबारी मछली था और खाना भी इनका मछली था। तो ये हरकत किया करते थे कि जैसे जुमे के दिन रात को उन्होंने जाल लगाया और शनिचर के दिन सुबह ही वो मछली ले आए और इनसे कहा कि भाई तुम्हें तो मना किया गया कि शनिचर के दिन तुम शिकार नहीं करोगे। तो इन्होंने कहा कि ये शिकार आज का थोड़ा ही है, ये तो कल का है, जाल हमने कल लगाया था, कल की मछलियां फंसी हुई इसके अंदर। खैर, फिर शनिचर के दिन शाम को जाते और जाल डाल के चले आते, और इतवार के दिन सुबह ही वो फंसी हुई मछलियां लेकर आ जाते। तो इनसे कहा जाता कि भाई तुमने रात जो शिकार किया है वो मुनासिब नहीं है। तो कहते ये कल का शिकार थोड़ी है, तो आज का शिकार है। ये इस तरह के हीले बहाने बनाया करते थे। अब कुरान इनके बारे में क्या कहता है, सबसे अहम बात जो है वो ये समझिए आप। वलकद अलिमतुम अल्लज़ीना अतदउ मिनकुम फिस्सब्त फकुलना लहुम कूनु क़िरदतन ख़ासिबीन, हमने कहा कि उन लोगों ने जान लिया उस बात को कि जिन्होंने हफ्ते के दिन ज्यादती की, हद से तजावुज किया, और उन्होंने हद से तजावुज करके अल्लाह के अहकाम को तोड़ा, यानी मछली का शिकार उन्होंने किया बावजूद मना करने के। तो फिर हमने उनसे कहा फ़कुलना लहुम कूनू क़िरदतन ख़ासिबीन, अब जलील किस्म के बंदर बन जाओ। अल्लाह ने उनकी शक्लों को तब्दील कर दिया। और दूसरी जगह पर भी इरशाद फरमाया कि इनकी शक्लों को कई जानवरों के अंदर तब्दील कर देगा। वहां अबदत्ताहूत वल खनाज़ीर व अबदत्ताहूत, खिंजीरों की शक्लों के अंदर भी तब्दील कर दिया गया और बंदरों की शक्लों के अंदर भी इनको तब्दील कर दिया गया। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत के लिए दुआ की, या अल्लाह मेरी उम्मत को मस्ख शक्ल का अजाब न दे, यानी मेरी उम्मत के अंदर शक्ल के तब्दील होने का अजाब न हो। क्यों? इसलिए कि मस्ख सूरत ये बहुत बड़ा अजाब है। शक्लें तब्दील हो जाए, किसी की शक्ल तब्दील हो जाए और वो शक्ल जो है किसी जानवर की बन जाए और ऐसे जानवर की शक्ल बन जाए, ये एक अजाब की शक्ल होती है। कभी कभी आप देखते होंगे कि इंसान की शक्ल जो है वो तब्दील हो जाती है, उसके गुनाह की वजह से, उसकी नहुसत की वजह से, न मालूम और किस वजह से मरने के वक्त और ज्यादा उसकी शक्ल तब्दील हो जाती है। खासकर गाने बजाने वालों की, उनकी शक्लें तब्दील हो जाती है। तो इसलिए शक्ल का तब्दील होना, ये वैसे तब्दील हो जाती है लेकिन किसी जानवर की शक्ल के अंदर उनको मौका नहीं मिलता है कि वो किसी जानवर के ये खास तरीके से बंदर बन गए, اللہ تعالیٰ نے یہودیوں کے اوپر اپنا غضب اس طریقے سے نازل کیا کہ ان کی شکلیں جو ہیں وہ تبدیل کر دی. لہذا غیر مغضوب علیہم سے مراد وہ یہودی ہیں, وہ یہودی طبقہ ہے کہ جنہوں نے اپنے دین کا احترام نہیں کیا, اللہ کی طرف سے ان کے اوپر غصہ نازل ہوا اور ایسے عذاب کے اندر وہ مبتلا ہوئے کہ ان کی شکلیں تبدیل ہوئی. تو اللہ تعالیٰ نے یہاں پر دعا جو یہاں پر کرائی ہے بندے سے, فرمایا اہدنا الصراط المستقیم, کہ اللہ تو ہمیں سیدھا راستہ عطا فرما اور ان لوگوں کا راستہ عطا فرما جن کے اوپر تیرا انعام نازل ہوا, نہ ان لوگوں کا راستہ جو جن کے اوپر تیرا غضب نازل. تو غضب اللہ کا غضب جس کے اوپر نازل ہوتا ہے وہ بس اللہ کے غضب کے اندر ہی رہتا ہے, اس لیے ان لوگوں سے بچنے کی دعا بھی کی گئی کہ جن لوگوں کے اوپر تیرا غضب نازل ہوا ہے اللہ ان لوگوں کے راستے سے ہمیں بچا دیجیے. یہ تو یہودیوں ہو گئی. اس سے پہلے جو اور قوموں کے آپ بارے میں پڑھتے ہیں, قوم نوح جن کو جو پانی کے عذاب کے اندر غرق ہو گئے, قوم عاد جو ہوا کے عذاب کے اندر غرق ہو گئے, قوم سمود جو زلزلے کے عذاب کے اندر غرق ہو گئے, اور اس کے علاوہ بہت سی قومیں جو الٹ پلٹ جن کے اوپر پتھر برسائے گئے, یہ سب عذابات کی شکل تھی. تو یہ سب مغضوب علی قوم کے اندر آتی ہے. اللہ تعالیٰ نے ان تمام قوموں سے بچنے کی دعا فرمائی, اللہ ان لوگوں کے راستے سے حفاظت فرما جن کے اوپر تیرا غضب نازل ہے. پھر یہودیوں کا سب سے بڑا کارنامہ یہ بھی ہے کہ عزیر علیہ السلام کو انہوں نے اللہ کا بیٹا مانا. عزیر علیہ السلام, یہ اگر کوئی شخص اس کی پیدائش ذرا معجزاتی طور پر ہو, یا اللہ تعالیٰ نے اس کو دنیا کے اندر کوئی ایسی کرامت کوئی معجزہ دے دیا گیا ہو, تو اس کو انہوں نے کہنے شروع کر دیا کہ یہ تو اللہ کا بیٹا ہے. اور اللہ تعالیٰ سے جب یہ بتایا گیا نبی علیہ الصلوۃ والسلام سے, ارے بھائی کس خدا کی تم ہم سے عبادت کرا رہے ہو, کس معبود کی تم ہم سے عبادت کرا رہے ہو, اس کا نسب نامہ بیان کرو, کیا نسب ہے اس کا, وہ کون ہے, کس کا باپ ہے, کس کا دادا, اس کا دادا کون ہے. تو اللہ تعالیٰ نے پھر آیت نازل فرمائی, قل هو اللہ احد, اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے کہ اللہ ایک ہے, اللہ ایک, لم یلد ولم یولد, قل هو اللہ احد, اللہ الصمد, وہ بے نیاز ہے, لم یلد ولم یولد, نہ وہ کسی کی اولاد اور نہ وہ کسی کا باپ, نہ وہ کسی سے جنا گیا نہ اس نے کسی کو جنا, ولم یکن لہ کفواً احد, اور وہ تو بالکل اکیلا ہے, اس کا کوئی ہمسر اور اس کے کوئی برابر نہیں. تو گویا کہ یہاں پر مغضوب علیہ قوم کا ایک کارنامہ یہ بھی تھا کہ انہوں نے اللہ کے لیے اولاد ٹھہرائی. تو یہ اولاد ٹھہرانا یہ گمراہی ہے, لیکن ان کی اور مزید حرکتوں کی وجہ سے اللہ کا غضب اس قوم کے اوپر نازل ہوا. لہذا خاص طریقے سے غیر المغضوب علیہم, ان لوگوں کے راستے سے اللہ ہمیں بچا دے جن کے اوپر تیرا غضب نازل ہوا. ولد ضالین, اور اخیر بالکل جملہ جو ہے وہ یہ ہے کہ اللہ ان لوگوں کے راستے سے بھی بچا دے جو گمراہ ہو گئے. عیسائی, انہوں نے ایک خداؤں کے بجائے انہوں نے تین خداؤں کے قائل ہو گئے. کس کس کے؟ ایک خدا تو خدا ہے ہی, ایک خدا بن گیا ان کا عیسیٰ ابن مریم, اور ایک خود مریم. ان لوگوں کو انہوں نے خدا تصور کر لیا, خدا مان لیا, اللہ مان لیا, ثالث ثلاثہ, وہ تین خداؤں کے قائل تھے اور ہمیشہ تین خداؤں کی انہوں نے تبلیغ کی, اور آج بھی یہی ہو رہا ہے. حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو ہر جگہ پر وہ ایک خدا ثابت کرنے کی کوشش کرتے ہیں اپنے دلائل سے, لیکن اہل اسلام اس کی تردید کرتے چلے جاتے ہیں. اللہ ایک ہے, اور آپ کا میرا سب کا عقیدہ یہ ہونا چاہیے کہ اللہ ایک ہے. اور ان کی بھی وہی غلطی تھی, انہوں نے عیسیٰ علیہ الصلوۃ والسلام کو اللہ کا بیٹا مانا, کیونکہ عیسیٰ علیہ الصلوۃ والسلام کی جو پیدائش ہوئی تھی معجزاتی طور پر. فتمثل لها بشرا سبیا. حضرت مریم کو اللہ تعالیٰ نے گویا کہ فرشتے کے ذریعے سے حمل ٹھہروایا, اور وہ یہ نہیں تھا کہ وہ 9 مہینے یا 10 مہینے ماں کے پیٹ کے اندر رہے, بس حمل ہوا اور اس بچے کا وجود ہو گیا. تو یہ معجزاتی طور پر تھا. تو لوگوں نے بڑا آپ کے اوپر الزامات لگائے, ارے یہ بچہ تو کہاں سے لے کے آئی ہے؟ کہا کہ میں بتاؤں یہ خود بچہ بتا دے. تو حضرت عیسیٰ علی ربینا علیہ الصلوۃ والسلام اسی گہوارے کے اندر وہ بول پڑے, جس پالنے کے اندر آپ لیٹ رہے تھے یا جس پالنے کے اندر آپ آرام کر رہے تھے, اسی کے اندر سے اللہ تبارک تعالیٰ نے ان کو بولنے کی قوت عطا فرما دی, بولنے کی طاقت عطا فرما دی. اور کیا کہا انہوں نے؟ پہلے تو حضرت مریم کے بارے میں انہوں نے نہ معلوم کیا کیا کہا. یا اختہارون ما کان ابوک امرا سوء وما کانت امک بغیہ. اے ہارون کی بہن, تمہارے باپ کوئی برے آدمی نہ تھے اور نہ تمہاری ماں بدکار تھی. بس مریم نے اس بچے کی طرف اشارہ کر دیا. فاشارت الیہ قالوا کیف نکلم من کان فی المہد صبیہ. فرمایا وہ لوگ کہنے لگے بھلا ہم ایسے شخص سے کیوں کر باتیں کریں جو ابھی گود میں بچہ ہے, اس سے باتیں کرنے کی ہمیں کیا ضرورت ہے؟ لیکن حضرت مریم نے کہا کہ مجھ سے کیا پوچھتے ہو, کسی بچے سے پوچھ لو. اب وہ چھوٹا سا بچہ مام بالکل, وہ کہتا قال انی عبد اللہ, میں تو اللہ کا بندہ ہوں, میں اللہ نہیں ہوں بلکہ اللہ کا بندہ ہوں. آتانی الکتاب وجعلنی نبیا, اللہ تعالیٰ مجھے کتاب عطا فرمائے گا اور مجھے نبی بنایا اور مجھے برکت والا بنایا. اینما کنتو, جہاں بھی, جہاں کہیں بھی میں ہوں, اللہ تعالیٰ نے مجھے یہ باتیں آپ کی اس وقت زبان سے نکلی کہ جب آپ بالکل چھوٹے سے تھے. تو یہ معجزاتی طور پر آپ کی پیدائش ہوئی, معجزاتی طور پر اللہ تعالیٰ نے آپ کو دنیا کے اندر لیا ہے, معجزاتی طور پر ہی آپ کا انتقال ہوگا اور معجزاتی طور پر ہی آپ دنیا کے اندر واپس آئیں گے. حضرت عیسیٰ علی نبینا علیہ الصلوۃ والسلام جب ان کو مارنے کی کوشش کی گئی, ان کو ختم کرنے کی کوشش کی گئی, تو اللہ تعالیٰ نے ان کو اپنے پاس اٹھا لیا اور اپنے پاس بلا لیا. وہ خود نبی علیہ الصلوۃ والسلام کے امتی بن کر تشریف لائے. یہ آپ کا اور میرا سب کا عقیدہ ہے. حضرت عیسیٰ علیہ السلام, آپ کہیں گے کہ صاحب وہ تو جب پیغمبر ہیں تو وہ امتی بن کے کیوں آئیں گے, وہ تو پیغمبر ہیں. فرمایا ہاں وہ اپنے وقت کے ان کے پیغمبر تھے, لیکن اس کی مثال ایسے سمجھو کہ ہمارے ملک میں کوئی صدر جمہوریہ آتا ہے یا کوئی وزیر اعظم آتا ہے ہمارے ملک, تو وہ ہمارے ملک کے جو قوانین ہوں گے ان کے انڈر اس کو چلنا ہوگا. سارے سیکورٹی ہم دیں گے, سارے انتظامات ہم ان کے لیے کریں گے, تو جو ہمارا طور طریقہ ہوگا وہی طریقہ اختیار کیا جائے گا اس آنے والے صدر کے لیے, کسی غیر ملک کا اگر صدر آ رہا ہے. لیکن اس کی صدارت اپنی جگہ پر اپنے ملک میں برقرار ہے. کہاں ہے بھائی صدر پاکستان یا صدر امریکہ ہمارے ملک میں آ رہے ہیں؟ تو ان کی صدارت اپنی جگہ پر باقی رہے گی, لیکن جب ہمارے ملک میں آئیں گے تو ان کو ہمارے قوانین کے مطابق چلنا پڑے گا. اسی طریقے سے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی نبوت اپنی جگہ, لیکن جب وہ آخر میں آئیں گے تو نبی علیہ الصلوۃ والسلام کے امتی بن کر تشریف لائیں گے. اس لیے وہ نبی علیہ الصلوۃ والسلام کی امتی ہونے کے ناطے ہی سارے انتظامات ان کے اسی طریقے سے کیے جائیں گے. شاہ عبدالعزیز محدث دہلوی رحمۃ اللہ علیہ سے کسی نے سوال کیا, اور سوال طنز کا تھا, طنز کا سوال. کہا کہ حضرت ایک بات بتائیے, ایک آدمی سویا ہوا ہے اور ایک آدمی جو ہے وہ جاگا ہوا ہے, بیٹھا ہوا ہے کرسی بچھا کے. اب کوئی اگر آدمی راستہ بھٹک جائے تو وہ سوئے ہوئے آدمی سے راستہ پوچھے گا, یہ جو کرسی بچھائے ہوئے جاگا ہوا آدمی بیٹھا ہے اس سے راستہ پوچھے گا؟ ایسا پھنسایا سوال پادری شاہ عبدالعزیز محدث دہلوی رحمۃ اللہ علیہ. آپ سمجھ گئے کہ یہ کہنا چاہتا ہے. कहना यह चाहता है कि नबी अलैहिस्सलाम तो अपने कब्र में आराम फरमा है और आप यूं कहते हैं कि ईसा अलैहिस्सलाम हयात है, जिंदा है। वो जिंदा आदमी से रास्ता पूछेगा या जो कब्र के अंदर आराम किए हुए उससे रास्ता पूछेगा? इसका मकसद वो ये था। तो आप फौरन समझ गए। उन्होंने कहा, अरे भाई वो जो आदमी बैठा हुआ है वो भी इसी इंतजार में है कि कब ये सोकर उठे तो मैं इससे रास्ता पूछूंगा। बस लाजवाब, कोई जवाब ही नहीं था उसके पास। तो शाह अब्दुल अजीज मुहद्दिस देहलवी रहमतुल्लाह ने उसको लाजवाब कर दिया, ये जवाब दे रहा है। तो हजरत ईसा के बारे में लोग ये कहते हैं कि नहीं साहब वो कैसे आएंगे, वो इस तरीके से आएंगे, वो नबी के उम्मती बनकर तशरीफ लाएंगे, लेकिन उनकी अपनी नबूवत अपनी जगह पर बरकरार रहेगी। जैसे किसी कोई गैर मुल्क की सदा हमारे पर आता है, उसकी सदारत उसका ओहदा वहां पर बरकरार रहेगा, लेकिन हमारे मुल्क में और हमारे उसमें जब आएगा तो वो हमारे कानून के तहत उसको काम चलना पड़ेगा। ये है उसकी मिसाल। तो ये वलद्दालीन गुमराह वो लोग है कि जिन्होंने हजरत ईसा अलैहिस्सलाम को अल्लाह का बेटा माना, अल्लाह का बेटा उन्होंने तसव्वुर किया, लिहाजा इन गुमराहों के रास्ते से भी अपने आप को बचाया। सिरातल लजीना अनअमत अलैहिम, उन लोगों का रास्ता जिनके ऊपर तेरा इनाम नाजिल हुआ, उसकी फहरिस्त में मैंने आपको बता दिया, अंबिया, सिद्दीकीन, शुहदा, सालिहीन और गैरुल मग़ज़ूब, जिन लोगों के रास्ते से बचाया यहूदी, और जिन लोगों के रास्ते जो लोग गुमराह हो गए उनसे बचने की दुआ फरमाई, वो है वलद्दालीन यानी गुमराह लोगों से। अब यहाँ पर वलद्दालीन के बाद एक हदीस सुन लीजिए आप, तकरीबन सूरह फातिहा किए 20 दिन के अंदर, तकरीबन 20 दिन हो गए, 15-20 दिन हो गए। मैं इस पर आपसे छोटी छोटी बातें आपको बता भी रहा हूँ, उसमें जो अहम बातें हैं। जब सूरह फातिहा पढ़ी जाती है, आप पढ़ें या हम पढ़ें, नमाज में पढ़ी जाती है, तो फरमाया कि मम वाफ़ा तामीनुहु तामीनुल मलाइका गुफिर लहु मा तक़द्दमा मिन ज़म्बी, यानी जब हम आमीन कहते हैं तो फरिश्ते भी हमारे साथ आमीन कहते हैं। हदीस है, नबी अलैहिस्सलाम ने इरशाद फरमाया और फरमाया कि मम वाफ़ा तामीनुहु तामीनुल मलाइका, जिस शख्स का आमीन कहना फरिश्तों के आमीन कहने के मुआफिक हो गया, जिस वक्त हमने आमीन कहा उसी वक्त फरिश्तों ने भी आमीन कह दिया, तो गुफिर लहु मा तक़द्दमा मिन ज़म्बी, अल्लाह तआला उनके तमाम पिछले गुनाह जो है वो माफ कर देगा। कितनी बड़ी दौलत है सूरह फातिहा। और सूरह फातिहा को हम नमाज के अंदर पढ़ते हैं, चाहे आप अलहदा नमाज अदा करें तब आप आमीन कहते हैं, चाहे आहिस्ता कहें, नमाजों में जमात के साथ नमाज अदा करते हैं तब भी आमीन कहा जाता है। इससे यह बात भी साबित हो गई कि जब हम आमीन कहते हैं तो फरिश्ते भी हमारे साथ आमीन कहते हैं, तो जमात के अंदर सब लोग इकट्ठे होकर आमीन कहते हैं। तो एक तो यह कि इंसानों का मजमा है, सारे अहले ईमान का मजमा है, वो आमीन कह रहे हैं, तो आपस के अंदर एक दूसरे के लिए आमीन की दुआ, अल्लाह ऐसा ही हो जा, अल्लाह तो हमें सीधा रास्ता अता फरमा, उन लोगों का रास्ता जिनके ऊपर तेरा इनाम नाजिल हुआ, और उन लोगों से बचा दे जिनके ऊपर तेरा गजब नाजिल हुआ, अल्लाह उन लोगों के रास्ते से बचा दे जो गुमराह हो गए। अब आपने भी आमीन कहा, मैंने भी, इधर इमाम ने आमीन कहा, इधर आप लोगों ने आमीन कहा, अब दूसरे एक दूसरे की आमीन एक दूसरे के लिए फायदा पहुंचा रही है, फिर उसके साथ साथ फरिश्ते आमीन कह रहे हैं। तो हदीस नबी अलैहिस्सलाम फरमाते हैं कि जिस शख्स का आमीन कहना फरिश्तों के आमीन कहने के मुताबिक हो जाए तो उसके अगले पिछले गुनाह अल्लाह ताला माफ फरमा देता है। ये इतनी बड़ी फजीलत है सूरह फातिहा की। अल्लाह हम सबको अमल हमारी परेशानियों को दूर फरमा, मुश्किलों को आसान फरमा, गैब से मदद फरमा, जो बीमार हैं उनको शिफाए कामिला आजलन से फरमा, मौलिक और मौजूदा बीमारी से हम सब की हिफाजत फरमा, हम सब की दुआओं फरमा।